नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले राजधानीमा जारी छ। समसामयिक विषय त्यसै गरी सत्ता सहकार्य, आगामी दिनको रणनीति, मुलुकमा समृद्धि विकास लगायतका विभिन्न सन्दर्भमा कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेको छ। यसअघि महासमितिको बैठकमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि पनि केन्द्रीय समितिको बैठकमा छलफल चलिरहेको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका विषयमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग कुराकानी गर्न गइरहेका छौं। उहाँ हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। हजुर भट्टराईज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद छ यहाँलाई।
हजुर, अब पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ, विभिन्न एजेण्डामाथि छलफल भइरहेको छ। अब भर्खरै मात्रै यहाँहरूले संसदको दोस्रो ठूलो दल नेकपा एमालेसँग सत्ता सहकार्य पनि गर्नुभएको छ। कांग्रेस र एमालेको सत्ता सहकार्यलाई लिएर सकारात्मक र नकारात्मक दुवै खालको टिप्पणीहरू सुनिएको छ। केन्द्रीय समितिको बैठक खास गरी के कसरी अगाडि बढ़िरहेको छ, कुन कुन एजेण्डामा कसरी कसरी छलफल भइरहेको छ?
अहिले त खास गरिकन 11 एजेण्डा चाहिँ अहिले प्रस्तुत भएको छन् केन्द्रीय समितिमा। मूलत चाहिँ महासमितिको बैठकमा पारित प्रस्तावहरू लाई चाहिँ जो सुझाव सहित पारित भएको थिए तिनलाई चाहिँ फेरि केन्द्रीय समितिले चाहिँ पास गरेर जिल्ला जिल्ला पठाउने एउटा त्यो चाहिँ मूलत एक नम्बरकै प्रस्ताव छ। अब दोस्रो नम्बर तपाईँले भनेकै सरकार गठन सम्बन्धी प्रस्ताव छन्। अब पार्टी संगठन विस्तारको कार्यक्रमहरू, अनुशासनको कारवाही, यो गरेर करिब 11 चाहिँ प्रस्तावहरू भातृ संस्था शुभेच्छुक संस्थाहरूको चाहिँ लागि चाहिँ महाधिवेशनका लागि चाहिँ निर्देशक समिति, अब यस्तै चाहिँ 11 चाहिँ अहिले प्रस्तावमाथि चाहिँ छलफल भइरहेछ। समसामयिक राजनीति पनि एउटा महत्वपूर्ण एजेण्डाको रूपमा छ तपाईँको।
हजुर, अब जस्तो पार्टीहरूको प्रभावकारिता भनौँ न, अब अलि केही वर्ष अगाडिसम्म पार्टीका केन्द्रीय समितिका बैठकहरू महत्वपूर्ण हुन्थे, आम मानिसले अलिक बढी चासोको रूपमा लिन्थ्यो। के अहिले पार्टी आम मानिसहरू र यहाँले अहिले भनेको जस्तो कार्यकर्ताहरू अथवा पार्टी पंक्ति के यो विषयमा त्यति धेरै महत्वका हिसाबले हेरिरहेको छैन कि, अथवा यहाँहरूको केन्द्रीय समितिले गर्ने कुराका बारेमा जनचासो जुन हिसाबको हुन्थ्यो, यहाँहरूले गर्ने निर्णयले जति प्रभाव पार्थ्यो, किन त्यस्तो भइरहेको छ?
अब यसमा त के छ भने निर्णयको प्रभाव त आन्तरिक पार्टीमा राष्ट्रिय राजनीतिमा हुने स्वाभाविकै छ। तर पनि यो अहिले पछि आएपछि राजनीतिमा अलि विकृति भन्छु म वास्तवमा चाहिँ, अब यो एउटा हवा हल्ला केही भएन केही गरेनन् भन्ने जो चलिरहेछ नि, अब त्यसको कारणले पनि अलिअलि जनमानसमा चाहिँ तपाईँको चाहिँ अलिकति चाहिँ तपाईँले भनेको जस्तो हुनु पनि सक्छ। तर मूलत यो चाहिँ हामीसँग जो संविधान छ, हामीले जो सङ्घर्षहरू हिजो गऱ्यौँ, मूलत चाहिँ प्रजातन्त्र लोकतन्त्रका लागि भएकै संविधान हो र यो व्यवस्था पनि चाहिँ बहुदलीय चाहिँ व्यवस्था हो। अब बहुदलीय व्यवस्थामा चाहिँ पार्टीहरूले नै राज्य सत्ताको चाहिँ सञ्चालन गर्ने हुन्, अब त्यो भएको हुनाले चाहिँ अब कहिलेकाहीँ अब यो चाहिँ अलि हल्लाखल्ला ज्यादा भए तापनि मूलत चाहिँ देशलाई कहाँ लाने, देशलाई कुन अवस्थामा पुर्याउने, देशमा चाहिँ अब चाहिँ डेभलपमेन्ट कसरी गर्ने, गरिबी कसरी हटाउने र चाहिँ देशलाई चाहिँ एउटा आफ्नै खुट्टामा उभिने सामर्थ्यवान चाहिँ कसरी बनाउने भन्ने कुराको नीति निर्माण गर्ने, त्यसलाई कार्यान्वयन गर्ने, सत्ता सञ्चालन गर्ने, शान्ति सुरक्षाको स्थापना गर्ने, अब चाहिँ यो सबै चाहिँ दलीय व्यवस्थामा चाहिँ राजनीतिक दलहरूले नै गर्ने विषय हो। अब अहिले के छ भने हेर्नु, हिजो तपाईँको 30 अगाडि त देशमा केही पनि थिएन, अब 30 अगाडि कर्णालीको मान्छेलाई चाहिँ सुर्खेत हिँडेर आउनु 6-7 लाग्थ्यो, अब चाहिँ आसामको मान्छेलाई चिसो पानी झर्नलाई चाहिँ 2-3 लाग्थ्यो तपाईँको, त्यस पछाडि बल्ल चाहिँ मोटरको एक्सेस भएर चाहिँ काठमाडौँ आउने अवस्था थियो, आज देशमा त्यो अवस्था छैन र यो 30-32 चाहिँ पूर्वाधारको क्षेत्रमा जति चाहिँ के अरे राज्यले लगानी गर्यो, जति चाहिँ पोलिसीहरू काङ्ग्रेसले बनायो, वास्तवमा चाहिँ बीचको चाहिँ 10 द्वन्द राज्यको टेकओभर, यसको बावजुद पनि तपाईँले चाहिँ आज मूल्याङ्कन गर्नुभयो भने यो नयाँ दलले हल्ला गरेको जस्तो, काठमाडौँमा बसी मान्छेहरूले हल्ला गरेको जस्तो अवस्था चाहिँ देशमा छैन। हामी धेरै ठुलो चाहिँ रूपान्तरणको अवस्थामा आज छौँ। वास्तवमा हिजो 49% मान्छे निरपेक्ष गरिबीको रेखा मुनि थियो, आज त्यो 15% झरेको छ। आधा विद्यार्थी 48 सालमा तपाईँको स्कुल जान्थेन, आधा बच्चा, आज सबै बच्चा स्कुल जाने अवस्थामा छ। हिजो चाहिँ तपाईँको चाहिँ कुनै स्कुलमा भर्ना हुन पाउने ठुलो कुरा थियो, आज मान्छेहरूले चाहिँ नेपालदेखि छानी छानिकन संसारका युनिभर्सिटीमा समेत चाहिँ आफूले अध्ययन गर्ने चाहिँ अवसरहरू चाहिँ प्राप्त गरेको छ। हिजो तपाईँले मेडिकल साइन्समा भर्ना हुनलाई, इन्जिनियरिङमा भर्ना हुनलाई निकै गाह्रो थियो, आज चाहिँ थुप्रै मान्छेहरू डाक्टर, इन्जिनियर, नर्स, अब तपाईँको चाहिँ प्रशासक, अब ब्याङ्किङ क्षेत्रमा पनि चाहिँ ठुलो तपाईँको चाहिँ फड्को चाहिँ आज देशले मारेको छ। अब यो के छ भने भएन भन्ने कुरा चाहिँ सजिलो छ, सबै मान्छेलाई चाहिँ के अरे नेपालमा लिएर आएर हामी रोजगार दिन्छौँ भन्ने दलहरू पनि आए, बाहिर मान्छे पठाउन हुन्न भन्ने पनि आए। ती सबै दलहरू सत्तामा पुगे, तर सत्तामा पुगिसकेपछि के कुरा देखियो भने भनाइ र गराइमा चाहिँ फरक रहेछ। तर काङ्ग्रेस पार्टी त्यस्तो छैन, हामी धेरै हल्ला पनि मचाउँदैनौँ, हामी नहुने कुरा भन्दा पनि भन्दैनौँ। अब चाहिँ के अरे त्यसले गर्दाखेरि चाहिँ आज जुन ठाउँमा देश छ, यी सबै चाहिँ पोलिसी निर्माण गर्ने, अब देशलाई चाहिँ यो अहिलेको अवस्थामा पुर्याउने, डेभलपमेन्टमा चाहिँ एकदमै ठुलो चाहिँ, अब तपाईँले हेर्नु, कोही बत्ती थिएन, खानेपानी थिएन, बिजुली थिएन, टेलिफोन पाउनु थिएन, सबै मान्छे हातले चाहिँ काम गर्नु पर्थ्यो, सबै हिँड्नु पर्थ्यो, आज देशमा त्यो अवस्था छैन नि। हामी पनि मेसिन प्रयोग गर्ने भइसक्यौँ, गाउँभरि सबै ठाउँमा बत्ती पुगिसक्यो, बाटोहरू जोडिएका छन्, खानेपानी जोडिएका छन्, अब तपाईँको चाहिँ अब हामी बिजुली निर्यात गर्ने अवस्थामा पुगेका छौँ। अब हामीले अरुण योजना त्यो बेला बनाउन सके भए ओल्ड ब्याङ्कले अरू पनि चाहिँ तपाईँको त्यो बेला ओल्ड ब्याङ्कले चाहिँ अरुण योजनामा लगानी गर्न आइरहेको थियो।
हामी
10,000 मेगावाट बिजुली बेच्ने अवस्थामा पुगिसक्थ्यौँ, तर अब बल्ल हामी 10,000 मेगावाट बिजुली बेच्ने लक्ष्यमा चाहिँ अहिले अगाडि बढेको अवस्था छ।
हजुर, अब यहाँले भनेका तथ्याङ्कहरू या चाहिँ भनौँ न कतिपय सन्दर्भहरू सान्दर्भिक पनि होलान्, त्यसभित्र सत्यता पनि होला, तर भर्खरै मात्रै बंगलादेशले एउटा हामीलाई के पाठ सिकाएको छ भने यी तथ्याङ्कहरूले अथवा चाहिँ विकासका ठूला ठूला कुराहरूले मात्रै आम मानिसहरूलाई सन्तुष्ट पार्न सकिँदैन भन्ने कुरा त्यहाँ देखाएको छ। हुन त त्यहाँ अब भोलिको भविष्य अझ चाहिँ चुनौतीपूर्ण होला, हामीले गरेका परिवर्तनहरूले पनि जुन हिसाबले हामीले परिवर्तन गर्दै आयौं सकिने कि सचिने भन्ने यी भन्ने एउटा चाहिँ तहलाई या एउटा व्यक्तिलाई या एउटा संस्थालाई विस्थापन गर्ने, अर्को व्यक्ति आउने तर काम केही नगर्ने, विद्रोह गर्ने थुप्रै मानिसहरूको
होइन,
यस्तो खालको आम 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 भावना जुन छ नि कि चाहिँ एउटा भनौँ न एउटा संस्था सिद्ध्याइयो अथवा एउटा व्यक्ति सिद्ध्याइयो, अर्को आयो तर परिवर्तन केही भएन। अघि पनि यहाँले भन्नुभयो कि हामी ठूला ठूला गफ गर्नेहरू फेरि पनि आए, सत्तामा पनि बसे होइन, तर भएन। अब यो ठ्याक्कै अहिले काँग्रेसको सबैभन्दा
हजुर
सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसिरहँदा यी यावत कुराहरूलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ
तपाईँको बंगलादेश श्रीलंका बंगलादेशकै अहिले कुरा गरौँ न, त्यो अस्ति रातारात चाहिँ त्यो विद्यार्थीको मुभमेन्टले मात्रै त्यो आएको अवस्था होइन, त्यहाँ आइपुग्नका लागि चाहिँ धेरै लामो चाहिँ श्रृङ्खला पार गरेर बङ्गलादेश चाहिँ त्यो अवस्थामा पुगेको हो, र त्यसले गर्दाखेरि चाहिँ अब हामी पनि चाहन्छौँ बङ्गलादेशमा चाहिँ शान्ति एकदमै चाँडै बहाली होस्, त्यहाँ चाहिँ तपाईँको के अरे लोकतन्त्रले सुनिश्चितता पाओस्, सिभिल गभर्मेन्ट बन्नुपर्छ भन्ने चाहिँ हाम्रो सिभिलियन सिभिल गभर्मेन्ट बन्नुपर्छ भन्ने पनि हाम्रो चाहना हो। तर बङ्गलादेशमा चाहिँ जो अवस्था आयो त्यो रातारात चाहिँ त्यही चाहिँ के अरे आरक्षणको मुभमेन्टले आएको होइन, योभन्दा अगाडिकै निर्वाचनभन्दा अगाडिदेखि नै त्यहाँ लामो श्रृङ्खला छ। निर्वाचनमा चाहिँ अन्य दलहरूले चाहिँ बहिष्कार गरेका थिए, त्यहाँ निर्वाचनमा पार्टिसिपेटै गरेका थिएनन्। अब त्यो सबै घटनाक्रमको कारणले बङ्गलादेश चाहिँ त्यो अवस्थामा आएको हो, र नेपालमा चाहिँ बङ्गलादेशको अवस्था चाहिँ अहिले आउने अवस्था छैन। चाहिँ अब हुन त एकधरी मान्छेलाई सधैँ उथल पुथलै मात्रै चाहिएको छ होइन, अब ती मान्छेहरू छन् दृष्टिकोण पनि छैन देश निर्माणको केही, के अरे सकिने कि सचिने भनेर आएका मान्छेहरू पनि देखिहाल्नुभयो के रहेछन्, ठगहरू विदेशतिर ठगेर आएका, यहाँ सहकारी ठगेकाहरू, अब चाहिँ के अरे देशैको चाहिँ के अरे लाई चाहिँ के अरे चाहिँ अब दोस्रो दर्जामा राख्नुपर्छ भन्नेहरू, मिलिट्री खटाउनुपर्छ भन्नेहरू, अब बिस्तारै एक्सपोज हुँदैछ नि तपाईँको, र त्यो भएर भनाइ र चाहिँ गराइको विषय चाहिँ फरक विषय हो। नेपाल अहिले बङ्गलादेशको बाटोमा छैन, यहाँ सबै दलहरू चाहिँ अहिले चाहिँ यो निर्वाचनमा भाग लिएकै छन् तपाईँको होइन, अब त्यसले गर्दाखेरि दलहरूलाई चाहिँ निषेध गर्ने राजनीति पनि यहाँ छैन, र त्यसले गर्दाखेरि चाहिँ बङ्गलादेशको बाटोमा चाहिँ जाने यहाँ कुनै प्रश्न आउँदैन।
हजुर हजुर, तर 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 केन्द्रीय सदस्यज्यू, जुन खालको निराशा देखिएको छ मूल रूपमा यहाँहरूकै पार्टीका मतदाताहरू पनि अब नखाऊ भने दिनभरिको आहार, खाउँ भने कान्छा बाउको अनुहार, के गर्ने यो पार्टी, यही पार्टीलाई भोट हाल्नुपर्छ, तर यो पार्टीले गरिरहेको छैन राम्रो काम भनिरहेछ नि त, तपाईँहरू आफै पनि सुनिरहनु भएको छ नि त त्यो कुरा त।
तपाईँले तपाईँले अब ठुलो ठुलो चाहिँ चाहनाहरू चाहिँ पस्किदिनुहुन्छ तपाईँ हरेक मान्छेलाई, हामी चाहिँ यहाँ चाहिँ के अरे अब ठुल्ठुलो चाहना छ नि त, कोही विदेश जानु पर्दैन, अहिले स्वदेश हामी ल्याइदिन्छौँ। अब त्यो यस्तो चाहिँ अहिले चाहिँको दुनियाँमा चाहिँ नसुहाउने चाहिँ तर्कहरू जो पस्किदिया छ नि तपाईँको, हामी रातारात काय पलट गरिदिन्छौँ, पैसा कहाँबाट ल्याउने हो डेभलपमेन्टको लागि, त्यो स्रोतको कुनै व्यवस्था छैन, हामी यो गरिदिन्छौँ भन्ने यो चाहिँ नयाँ दलहरू केही पुराना दलहरूले पनि त्यो अफवाह जो फैलाएछन् त्यो कारणले हो। अब अहिले जन्मिएको मान्छेलाई त थाहा छैन नि त, अब जसले 30 वर्ष अगाडिको नेपालको राजनीति देखेको छ, यो त 104 वर्ष त स्कुलै जान नपाएको देश हो नि, पढ्नै नपाएको देश हो नि जनताले, त्यो 104 वर्षमा त दुनियाँ कहाँ पुगिसकेको छ तपाईँको भन्नु त, औद्योगिक क्रान्ति, अब इन्जिनहरूको विकास, रेलहरू चाहिँ बनाउने, अब त्यो चाहिँ बाटोमा चाहिँ अरू देशहरू पुग्दाखेरि चाहिँ हामी अन्धकारमा नै भएको देश हो। त्यसले गर्दाखेरि यो चाहिँ जो मानिसहरूले चाहिँ पढ्न पाए, खास गरिकन 7 सालको क्रान्ति पछाडि, अब अहिले सबै मान्छेले पढे लेखेका छन्, सबैले कुरा बुझ्छन् कि कुरा त्यो होइन कि कुनै मान्छेले एउटा विषयमा कुरा बुझ्दैमा चाहिँ म चाहिँ सर्वज्ञता भएँ, मैले सबै जानेको छु, सबै कुरा हुन्छ रातारात भन्ने कुरा होइन। एउटा घरकै पनि तपाईँको चाहिँ राम्रो व्यवस्थापन गर्नलाई चाहिँ जस्तो बाउको पुस्ता चाहिँ छोराकै व्यवस्थापनमा गर्न
चाहेको हुन्छ, हजुर यहाँले भनेका, हजुर यहाँले भनेका कुरा
व्यवस्थापन हुन्छ, रातारात चाहिँ के अरे तपाईँको जातिको जादुको छडी जसरी चाहिँ डेभलप चाहिँ हुँदैन, पैसा भएको छैन।
हजुर भट्टराईज्यू, जस्तो अब यहाँले यहाँले भनेका कुराहरू अधिकांश कुराहरू सत्यमा आधारित पनि होला, तर आम तहमा यहाँहरूले कसरी विश्वस्त गराउनुहुन्छ, मेरो जिज्ञासा चाहिँ मूल रूपमा अब यहाँ नै तनहुँको बासिन्दा, यहाँले त्यहाँ त्यत्रो विधि काम गर्नुभयो, तर मतदाताले यहाँलाई पत्याइदिएनन्, अब यो कहिले विश्वास चाहिँ यहाँहरूको केन्द्रीय समितिको बैठक बसिरहँदा हामी
पत्याउनु भएन, तर मतदातालाई प्राप्ति के भयो त नि, अहिले त्यो त उहाँहरूले पनि विश्लेषण गर्नु पर्यो नि त, ल गोविन्द भट्टराईलाई त हार्नुभयो तर जितेकोले चाहिँ के दियो त तपाईँ, एउटा योजना दिए कि एउटा कुनै नयाँ विचार ल्याए कि, देशकोलाई बलियो बनाउने उनको अभियान छ कि, अब चाहिँ के अरे कुनै चाहिँ के अरे देशलाई चाहिँ अगाडि लाने उहाँसँग कार्यक्रम छ कि त्यो पार्टीसँग, भने त ऊ हल्ला मचाउने पार्टीहरूलाई मात्रै दिएर चाहिँ नयाँ भनेर अनुहार नयाँ भएर हुँदो रहेछ।
हजुर हजुर, मेरो ठ्याक्कै जिज्ञासा यहीँनिर हजुर, जस्तो अब यहाँहरूले भनेका कुरा मैले अघि पनि भने, यहाँहरूले भनेको कुरा अधिकांश सत्य पनि होला, तर आम तहमा जबसम्म विश्वास हुँदैन भने त अब यस्तै अस्थिरता भइरहन्छ विकासको सन्दर्भ, अब भनौँ न यहाँहरूले गरेको कामलाई पनि, यहाँहरूले जुन यहाँले भनिरहनु भएको छ हामीले यो गर्यौँ, अब अधिकांश मानिसहरू के भनिरहेका छन् भने, होइन यो त अब वैश्विक प्रभाव हो, अन्तर्राष्ट्रिय रूपमै अब सूचना प्रविधिको विकास भयो, सारा भयो, अब यो 30 वर्षमा त सडक आफै बन्छ, यो स्वाभाविक विकास हो, जसरी मानिसहरूमा आइरहेको छ नि,
त्यही हो खराब कुरा। हिजो 104 वर्षसम्म किन भएन त नि, अन्तर्राष्ट्रभरि सारा युनिभर्सिटी स्थापना भइरहेको थियो त, नेपालमा किन पढ्न दिएन त अनि तपाईँको पञ्चायतको 30 वर्षमा पनि एउटा युनिभर्सिटी किन स्थापना भएन त तपाईँ आफै हुने भए त, अनि संसारभरि चाहिँ सारा संसारको विकास हुँदाखेरि यो 30 वर्ष चाहिँ किन भएन त तपाईँको हिजो पञ्चायतमा, अब यो त अहिले आउनेहरूले हल्ला मचाउने आफै हुन्छ भनिदिन्छन् नि अहिले त मान्छेहरू, भन्न सजिलो सबै आफै भएको, यो कसैले गरेकै होइन भने, कसैले योजना बनाएकै होइन, आफै भएको भन्ने पनि तर्क छ। अब यो चाहिँ यस्तो चाहिँ तर्कले चाहिँ देशलाई चाहिँ अगाडि पुर्याउँदैन। दलीय व्यवस्थामा मतदाताहरू आफ्नो उम्मेद्वार आफ्नो पार्टी छान्न स्वतन्त्र छन्, उनले एउटा पार्टी भन्दा पनि अर्को पार्टीमा पनि मतदान गर्लान्, तर गरेको चाहिँ दलहरूले चाहिँ के गरिरहेछन् भनेर जनताले नै वाच गर्ने हो, म त्यसमा केही भन्न चाहन्न, तर रातारात विकास गर्छु भन्ने मान्छेलाई चाहिँ के कुरा सोच्न पर्यो भने, विकास त गर्छौ तिम्रो चाहिँ पैसा चाहिँ कहाँबाट ल्याउँछौ, आर्थिक स्रोत के हो, देशको चाहिँ तिमीले चाहिँ राजस्वकै हो कि बाह्य लगानी ल्याउँदैछौ कि, कसरी चाहिँ तिमी चाहिँ यो काम गर्दैछौ भनेर आज कोही मतदाता पनि कसैसँग सोधिरहेको अवस्था छैन। मेजर चाहिँ मूलभूत रूपमा चाहिँ सोध्न पर्ने कुरा के हो भने, सपना मात्र बाँडेर हुँदैन, सपनालाई साकार पार्ने चाहिँ स्रोतहरूको व्यवस्थापन चाहिँ जुन दलले गर्न सक्छ विकासलाई लिड गर्ने त्यही हो। आफै हुन्छ भने त हिजो पनि हुन्थ्यो नि त, आफै किन भएन त तपाईँको,
हजुर, अब सपना साकार पार्न चाहिँ यहाँहरूको पार्टीले कसरी अगाडि बढ्दैछ? हिजोको कुराहरूमा केही परिमार्जन त यहाँहरूले पनि महसुस गर्नुभएकै होला, होइन भने यहाँहरूका मतदाताले अरूलाई त भोट हाल्दैन थियो होला।
पार्टीले आफूलाई चाहिँ चुस्त गर्नु पर्यो। हामीले ल्याएका पोलिसीहरू चाहिँ अधिकांश चाहिँ राम्रा छन्। कहीँ संशोधन गर्नु छ भने त्यसलाई संशोधन गर्नु पर्यो, कहीँ नयाँ ल्याउनु छ भने त्यसलाई नयाँ ल्याउने हो। हामीले चाहिँ के अरे अब यो हेल्थमा चाहिँ सबैलाई चाहिँ हेल्थ इन्सुरेन्सको कभरेजभित्र ल्याउने, ठुला रोगहरूलाई पनि अब क्यान्सर जस्ता महँगा पैसा खर्च हुने रोगलाई, लिभर जस्तालाई पनि त्यो कभरेजभित्र ल्याउने, र अहिलेको हाम्रो चाहिँ चुनौती भनेको चाहिँ शिक्षालाई चाहिँ अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको बनाउने। मलाई चाहिँ त्यो लाग्छ। अब यी कुराहरू पनि हामी कहाँ छलफलकै विषय छन् तपाईँको। अहिले चाहिँ विद्यार्थी धेरै बाहिर किन गइरहेछ भने यहाँको भन्दा राम्रो शिक्षा पाइन्छ भनेर गइरहेछ। हामीले अहिले दुई तिनवटा कुरामा चाहिँ हामीले सुधार गर्यौँ भने हामी चाहिँ परिणाममुखी हुन सक्छौँ। र अहिले डाटाहरूले के भन्छ भने अब चाहिँ 30 वर्ष अगाडि चाहिँ जो आधा जनसङ्ख्या गरिबीको रेखा मुनि थियो, आज त्यो 15% झरेको छ। र यदि देशमा स्थायी सरकार भयो, काङ्ग्रेस जस्तो चाहिँ मेच्योर पार्टीले चाहिँ शासन सत्ता सञ्चालन गर्न पायो भने आज म तपाईँलाई ठोकुवा गरिदिन्छु, अबको 10-15 वर्षमा नेपालमा कोही गरिब मान्छे तपाईँ भेट्नुहुन्न। अब यो हल्लाहरूको पछाडि लाएर भएन, डाटाहरू के छन्, मान्छेहरूको आर्थिक अवस्था के छ। हेर्नुहोस्, हिजो मेरो गाउँमा टालेको लुगा लाउने मात्रै मान्छे हुन्थ्यो, खाली खुट्टा हिँड्थ्यो, गाउँमा पढे लेखेकै मान्छे थिएन। आज हरेक घरमा ग्रेजुएट छ तपाईँको, आज कोही मान्छे टालीको खुट्टा लगाउँदैन। मान्छे हिजो चाहिँ के अरे 10-5 रुपियाँ सापट खोज्दै हिँड्थ्यो, अहिले त्यो गाउँमा चाहिँ अहिले चाहिँ महिनाकै 3-4 करोड पैसा आउँछ। हुन त यहाँ रेमिटेन्स ल्याउन हुन्न भन्ने पनि छन्। आज सारा दुनियाँ रेमिटेन्स आर्जन गरेको छ, सबभन्दा धेरै रेमिटेन्स आर्जन चाहिँ इन्डियाले गर्छ। हाम्रो छिमेकले 125 अरब डलर कमायो, उत्तरतिर चाहिँ चाइना पनि अहिले तेस्रो पोजिसनमा छ, 1 वर्ष अगाडि 63 अरब कमायो, ऊ दोस्रो पोजिसनमा थियो। अब चाहिँ यहाँ चाहिँ यो अहिले के छ भने यो ग्लोबलाइजेसन चाहिँ अहिलेको दुनियाँमा पनि मान्छे यहाँबाट उता जान हुन्न, उहाँ कमाउन हुन्न, मान्छे खत्तम भए भन्ने जो चर्चा छ, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, मान्छे चाहिँ असहज लागेको ठाउँबाट सहज ठाउँमा जान्छ। सबै मान्छे देश निर्माणमा लाग्दा पनि लाग्दैन तपाईँ, यहीँभित्र भविष्य बनाउँछु भन्नु पर्यो नि त कुरा काट्नेहरूले। देशमा भविष्य छैन भन्ने मान्छेले त देश बनाउने होइन, किन भन्दा 70,000 वर्ष अगाडिदेखि नै मान्छे माको चाहिँ बसाई सराई गर्दै मान्छे हिँडेको छ। यदि तपाईँले चाहिँ अफ्रिकामा चाहिँ मान्छेको चाहिँ जन्म भएको भन्ने कुरा पत्याउने हो भनेदेखि चाहिँ अफ्रिका हुँदै युरोप पुग्यो, युरोप हुँदै मान्छे एसिया आयो। हामीहरू पनि चाहिँ के अरे डाँडामा थियौँ भने बेसीमा झऱ्यौँ, बेसीबाट हामी अलि सहज सदरमुकाममा आयौँ, काठमाडौँ आयौँ। कति मान्छे अहिले बाहिर गइरहेका छन्, बाहिर जाने मान्छेलाई पनि जान दिनुहोस्, त्यहाँ राम्रोसँग उहाँहरू काम गर्नु सक्नुहुन्छ, सपोर्ट गर्नुहोस्। तर देश बनाउने भनेको चाहिँ भित्रै म यो देशको मा भविष्य छ, म यहाँ भविष्य निर्माण गर्छु, म यहाँ सङ्घर्ष गर्छु भन्ने मान्छेले चाहिँ देश बनाउने हो। र त्यसले गर्दाखेरि हामीलाई नि हिजो बाहिर जाने सुविधा थियो नि त, हामी गएनौँ भने यही डेमोक्रेसी ल्याउँछौँ, हामी यही देशलाई चाहिँ बनाउँछौँ भन्ने हामीसँग कमिटमेन्ट थियो। र देश बनाउने भनेको यस्तै कमिटमेन्ट भएको मान्छेले हो। अब नेपालमा सुविधा छैन, बाहिर जान्छु, बाहिर गएपछि नेपाललाई गाली गर्छु, होइन बाहिर अरूलाई चाहिँ फेरि नेपालमा भविष्य छैन भन्ने, अनि यता राजनीति भविष्य देखेर फेरि यहीँ हाम फालेर आउने, कोही राजनीति नियुक्ति पाइन्छ कि के पाइन्छ भनेर आउने मान्छेहरूले पनि पार्टी बनाएका छन्। त्यसले गर्दा बनाउन पाइन्छ, चुनावमा जानु पाइन्छ, र जनताले चाहिँ मेजर रूपमा चाहिँ छुट्याउने कुरा कुन हो भने के हो भने कुन दल असल छ, कुन दल राम्रो छ, कसको सङ्घर्षको इतिहास छ। तपाईँले के अरे साना दलहरू सकिन्छ, के अरे ठुला दलहरू सकिए भन्नुभयो नि, अहिले इन्डियाको चुनावले के देखायो तपाईँको? जुन पार्टीसँग चाहिँ सङ्घर्षको हिस्ट्री छ, जुन पार्टीसँग चाहिँ राम्रो सिद्धान्त छ, जुन पार्टी चाहिँ राम्रो चाहिँ तपाईँको चाहिँ नेताहरू छन्, त्यो पार्टी चाहिँ सकिँदो रहन्छ भन्ने कुरा पनि यहाँ आई काङ्ग्रेस जस्तो हुन्छ, काङ्ग्रेस पार्टी भन्ने थियो नि, इन्डियाको निर्वाचनले पनि त्यो देखाएको छ। र त्यसले गर्दाखेरि चाहिँ नयाँ छट्टुहरू भन्दा चाहिँ पुरानै चाहिँ हरिएको चाहिँ पार्टी, सङ्घर्षको इतिहास भएको पार्टी, विचार भएको पार्टी, कार्यक्रम भएको पार्टी, योजना भएको पार्टी, देशमा सङ्कट पर्दा पनि सङ्कटसँग जुझ्ने नेता कार्यकर्ता भएको पार्टीले नै चाहिँ डेमोक्रेसीमा चाहिँ लिड गर्ने हो। त्यसले गर्दाखेरि चाहिँ अब यो यही चाहिँ जो म भनिरहेको छु त्यही बाटोमा देश जान्छ, लानुपर्छ, र बङ्गलादेशको हावाले चाहिँ हामीलाई छुँदैन।
हजुर, हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ। अब भट्टराईज्यू, जस्तो सानो पार्टीहरूसँग गठबन्धन गर्ने या नगर्ने, चौरासीमा के गर्ने भन्ने विषयले अहिले भनौँ न सत्ता गठबन्धन एमालेसँग कांग्रेस गर्न पुगेको छ, ठूलो पार्टीसँग माओवादीसँगको गठबन्धन टुटेको छ, मुख्य कुरा त्यही चौरासीमा चाहिँ गठबन्धन हुने कि नहुने भन्ने कुरा नै हो भनेर माओवादीले भन्छ। अब चौरासीमा गठबन्धन गर्ने कि नगर्ने भनेर चर्चा यहाँहरू गरिरहनुहुन्छ, अहिलेको पनि यहाँले अघि भन्नुभयो कि महासमितिको बैठकको एजेण्डा अहिले अब केन्द्रीय समितिमा छलफल भइरहेछ, तर अब ठूलो ठूलो पार्टी मिलिरहनु भएको छ, संविधान संशोधनका कुरा पनि छन्, कतिपय आशाका कुरा छन्, कतिपय निराशाका कुरा पनि छन्, होइन अब यो चाहिँ भनौँ न जसरी चाहिँ संघीयतामा जुन खालको प्रश्नहरू उठेका छन् यी प्रश्नहरूलाई समाधान गर्दै मुलुक अगाडि अलि सकारात्मक रूपले जान्छ कि भन्ने एउटा आशा पनि छ, होइन अब यी ठूला पार्टीले जनताले पाएको अधिकार अब चाहिँ हनन गर्छन्, निरङ्कुश हुन्छन् भन्ने कुराहरू पनि छ। अब यो केन्द्रीय समितिको बैठकले चाहिँ यो विषयलाई कसरी निष्कर्षमा पुर्याउँछ?
यो कुराको त कांग्रेस पार्टीसँग कल्पना गर्नु पनि बेकार छ। हिजो राणा कालमा पार्टी प्रतिबन्धित हुँदा, जनताले अधिकारै नपाउँदा, पढ्न लेख्न नपाउँदा, कुनै राज्य निर्माणमा चाहिँ सहभागी नहुँदाको अवस्थामा पनि लोकतन्त्रको, प्रजातन्त्रको स्थापना गरेर जनतालाई अधिकार दिलाएर दलहरूकै माध्यमबाट चाहिँ दलीय व्यवस्थाबाट नेपालमा चाहिँ राज्य सत्ता सञ्चालन गर्नुपर्छ भनेर त्यसकै लागि स्थापना भएको नेपाली काङ्ग्रेस पार्टी हो। अब कोही मान्छेले चाहिँ कुनैले लायो नेपाली काङ्ग्रेसले चाहिँ अधिकार चाहिँ खोस्दिन्छ, खुम्चाइदिन्छ भनेर कसैले सोध्छ भने पनि त्यो जस्तो गलत 100% गलत चाहिँ केही कुरा हुन सक्दैन। र नेपाली काङ्ग्रेस हिजो पनि चाहन्थ्यो, तपाईँहरूलाई थाहै छ कि हामी एकल पार्टीको बहुमत आउने खालको चाहिँ संविधान निर्माण गर्न हामी हिजो पनि चाहन्थ्यौँ, हामीले हिजो पनि चाहन्थ्यौँ। हिजो हाम्रो सेन्ट्रल कमिटीको बैठकले पनि 20% भन्दा ज्यादा चाहिँ हामीले समावेशी समानुपाती गर्न हुन्न भनेर पासै गरेको छ। तर अब संविधानलाई चाहिँ ल्याउनु पर्ने हामीलाई बाध्यता थियो। पहिलो संविधान सभा भएर चाहिँ असफल भइसकेपछि दोस्रो संविधान सभालाई कुनै हालतमा सफल गराउनु पर्ने थियो। त्यो बेला देशलाई संविधान विहीन बनाउनु भन्दा चाहिँ संविधान चाहिँ ल्याउने जसरी पनि भन्ने बाटोमा चाहिँ हामी गयौँ। संविधान त संशोधनको दस्तावेज हो। अहिले हाम्रो चाहिँ अस्थिरताको मूल कारण पनि नेपालको निर्वाचन प्रणाली छ, यसलाई हामी संशोधन गरौँ भन्ने चाहिँ प्रस्ताव चाहिँ काङ्ग्रेसको छ। तपाईँ यदि त्यो प्रस्ताव चाहिँ सफल भयो भने हाम्रो देशमा चाहिँ एकल पार्टीको सरकार पनि बन्छ, अब कसैसँग कोलिसन गर्न पनि नपर्ने अवस्था आउन सक्छ र त्यसले स्थायित्व पनि दिन्छ। त्यो बाटोतिर चाहिँ हामी अहिले चाहिँ देशलाई चाहिँ लान चाहन्छौँ।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
ल, यहाँलाई पनि धन्यवाद छ मेरो कुरा राख्ने अवसर दिनुभयो।
हजुर, उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता केन्द्रीय सदस्य गोविन्द भट्टराई। काङ्ग्रेस केन्द्रीय समिति बैठकबारे अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै शंकर भण्डारी, राजु थापा र सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।